आप देख रहे हैं न्यूज बीट पारस खुर्शीद के साथ।
अप्रैल में होने वाले वाकयात और मई में होने वाला एहतजाज, क्या ये सब जमहूरियत के खिलाफ साजिश है? ये हैं वो बीट जिन पे बात करेंगे आज फैसल रजा आब्दी से न्यूज बीट में।
इफ्तिखार चौधरी साहब, मुझे अफसोस से कहना पड़ता है कि इस मैच फिक्सिंग में आप भी शामिल थे।
एक बहुत बड़ा मंसूबा बनाएंगे गवादर के लिए उन्हीं लाइंस पर जिस तरह से दुबई, सिंगापुर या हांगकांग है।
वेलकम टू न्यूज बीट, मैं हूं पारस खुर्शीद। हम हर ख्वाब को शर्मिंदा ताबीर करेंगे और इसके लिए कल्ब की तथहीर करेंगे। हक बात पे कर दोगे जो हमें पाबंद सलासल, जंजीर की झनकार से भी तकरीर करेंगे। अनपढ़ भी पुकार उठेगा मकतूब है सच्चा, हम ऐसे सुर्ख रंग से तहरीर करेंगे। तुम्हारा मसला क्या है? जो हम सोचते हैं वो तुम क्यों नहीं सोचते? जैसा हम चाहते हैं वैसा तुम क्यों नहीं चाहते? जैसा हम करते हैं वैसे तुम क्यों नहीं करते? हम कहते हैं तालिबान से मुजाकरात पर सबका इत्तफाक है, तुम कहते हो ऑपरेशन ही वाहिद हल है। हम कहते हैं आइन शिकन मुशर्रफ को जाने नहीं देंगे, तुम कहते हो जेल से तोड़कर निकाल लूंगा। तुम कहते हो मैं पाकिस्तान की लड़ाई लड़ रहा हूँ, तो हम क्या पाकिस्तान को नुकसान पहुँचा रहे हैं? तुम कहते हो मैं सियासत करता हूँ मुनाफकत नहीं, तो क्या हम मुनाफकत कर रहे हैं? तुम कहते हो मैं हक की आवाज हूँ, मैं सच की पुकार हूँ, मैं बातिल की ललकार हूँ, तो हम क्या हैं? सैयद फैसल रजा आब्दी, तुम्हारे ख्यालात बागियाना हैं, हमारे दरमियान तुम्हारी जगह नहीं बनती। तुम जमहूरियत दुश्मन हो, तुम मार्शल लॉ की बात करते हो, तुम आवाम को जमहूरियत के खिलाफ, सियासतदानों के खिलाफ, दहशत गर्दों के खिलाफ, अस्करियत पसंदों के खिलाफ, इस निजाम के खिलाफ उठने के लिए उकसाते हो, हमारे दरमियान तुम्हारी जगह नहीं बनती। ये है वो चार्जशीट जो पाकिस्तान पीपल्स पार्टी के साबिक मेंबर और साबिक सेनेटर सैयद फैसल रजा आब्दी पर आयद की जाती है। ये चार्जशीट कितनी दुरुस्त है, इस बारे में हम बात करेंगे आज प्रोग्राम में बकलम खुद पाकिस्तान की लड़ाई लड़ने वाले सैयद फैसल रजा आब्दी से। अस्सलाम वालेकुम फैसल रजा आब्दी साहब। बिल्कुल अल्लाह का शुक्र, आप खैरियत से हैं। एक ब्रेक ले लें, फिर जरा बहुत सारे इश्यूज पे आपसे तफसील से बात करेंगे। एक ब्रेक लेते हैं, देखते रहिएगा न्यूज भी। फैसल रजा आब्दी साहब, अब आप कौन हैं? आप सेनेटर भी नहीं हैं, पाकिस्तान पीपल्स पार्टी के मेंबर भी नहीं हैं, तो लोग आपकी बातें क्यों सुने?
नहीं सुने, मैं तो सिर्फ अपना तजिया कर रहा हूँ। यहाँ पर जितने लोग तजिया कर आके बैठते हैं, किसी के पास लाइसेंस है तजिया करने का? तो मैं भी तजिया कर रहा हूँ, बेशक ना सुने, लेकिन जो सुन रहे हैं वो उन देखें, सुने या ना सुने एक अलग चीज है, लेकिन बेहतर ये होगा कि आप अपने जहन से फ्री होके इस पे सोचना शुरू करें। अगर बात में हकीकत है तो आपकी भी यही बात होनी चाहिए।
परवेज रशीद साहब कह रहे थे ना बकौल उनके कि वो अब तो आप बेरोजगार हो गए।
देखें, रिज़्क का मालिक तो अल्लाह ताला
है।
मैं ग्रुप ऑफ कंपनीज का चेयरमैन रहा हूँ। हाँ, ये 5 साल के अंदर मेरी कंपनी जो है वो बहुत नुकसान में गई और हमें उसको बंद करना पड़ गया खतरात की वजह से। तो लेकिन इतना रिज़्क अल्लाह ताला दे देता है कि मैं 2 वक्त की रोटी खा लूं और सादगी से जिंदगी गुजार लूं। हाँ, जिसने किसी के रोजगार पे लात मारने की कोशिश की उसको फिर मुकाफाते अमल का सामना करना पड़ रहा है। वक्त बताएगा कि कौन बेरोजगार।
आप पाकिस्तान पीपल्स पार्टी के सेनेटर थे, पीपल्स पार्टी ने निकाल दिया या खुद पीपल्स पार्टी छोड़ दी?
बेसिकली 1 साल पहले मैं खुद अलग हो गया था, क्योंकि मैं इस तालिबान मुजाकरात के माइंडसेट के साथ चलने को तैयार नहीं था। 5 साल पहले से जिस चीज के ऊपर था मैं उसी पर कायम रहा, लेकिन हाँ, उन्होंने निकाल दिया।
अच्छा, एक साल पहले आपने छोड़ दी और 1 साल बाद उन्होंने निकाल दिया।
बेसिकली मैं इफ्तिखार चौधरी के खिलाफ जो मेरी रिपोर्ट थी सेनेट के अंदर उसके इंतजार में था, लेकिन जब इन्होंने इस्तीफा मांगा तो उसके बाद मुझे वो रिपोर्ट के इंतजार करने की जरूरत महसूस नहीं हुई।
पीपल्स पार्टी से कोई शिकायत नहीं थी क्या? क्या आप पीपल्स पार्टी आपके ख्याल आपके नजरियात के मुताबिक नहीं चल रही थी? क्या पीपल्स पार्टी की जो पॉलिसीज थी या है उनसे आपको इख्तिलाफ था?
बेसिकली बात यह है कि जितने भी हमारे शहदा हैं, आप उनके अगर कातिलों से मुजाकरात करेंगे बैठ के और उसको सपोर्ट करेंगे, तो इसका मतलब यह है कि आप सपोलियो को नाक बनाना चाह रहे हैं। आप बजाय उसको कानून की अमल दरामद लागू करते हुए एस पर आइन और कानून आप उनकी गिरफ्तारी और उनके खिलाफ ऑपरेशन का मुतालबा करते, आप मुजाकरात में चले गए। तो बस वो एक बेसिक चीज थी।
दूसरी बड़ी शहीद तो पाकिस्तान पीपल्स पार्टी की थी ना।
पाकिस्तान पीपल्स पार्टी के 18 अक्टूबर के भी शहीद हैं, उसके बाद आपको पता होगा इस्लामाबाद बम ब्लास्ट है उसके भी शहीद हैं, खुद शहीद बेनज़ीर भुट्टो की शहादत है जिसको तालिबान ने खुद कबूला था। तो ये मुमकिन नहीं है कि आप उनसे मुजाकरात करें अगर आप उनको दुआम देना चाहते हैं। और मुजाकरात तो एक तरफ होता है ना, आप तो उनको छोड़ना शुरू कर दिया। اس پہ بھی اگر خاموشی ہوئی, اب وہ شریعت کی مکمل گفتگو کر رہے ہیں طالبان شریعت کی, اس پہ بھی خاموشی ہوئی تو یہ
اکیلے آپ کی سوچ پیپلز پارٹی میں تھی یا اوروں کی بھی ہے؟
پانچ سال سے میری تھی,
صرف آپ کی تھی. اچھا آپ کو یاد ہے آپ پینل ڈسکشنز میں مختلف فورمز پہ پیپلز پارٹی کی کیا بات کیا کرتے تھے, ہر جائز اور ناجائز ان کی چیز کو ڈیفینڈ کیا کرتے تھے؟ فیصل رضا عبدی صاحب, اب احساس ہو رہا ہے کچھ غلط
نہیں؟ میں نے جس کو ڈیفینڈ کیا اس شخصیت کا نام آصف علی زرداری صاحب تھے, صدر مملکت تھے اور عدالتی فیصلے کے تحت ان کا سیاست میں کوئی عمل دخل نہیں تھا. تو میں نے اس شخصیت کے کارناموں کو ڈیفینڈ کیا, اس کی تعریف کی, اور میں اب بھی یہ کہتا ہوں کہ تاریخ یاد رکھے.
ٹھیک, آپ نے کہا کہ مصلحت پسند پارٹی اور دو نمبر پارٹی کی قیادت کو بتا دو کہ بی بی نام ہے حق تلفی کے خلاف مزاحمت کا اور بھٹو ازم کے پرچم کو بلند رکھنا ہے. دو سوال میں کرنا چاہ رہی ہوں یہاں پہ. ایک تو یہ کہ چونکہ پیپلز پارٹی میں اب آپ نہیں ہیں تو وہ مصلحت پسند بھی ہو گئی, وہ دو نمبر پارٹی بھی ہو گئی کیوں؟ اور دوسری بات یہ کہ بھٹو ازم کا پرچم آپ نے بلند رکھنا ہے, یہ پیپلز پارٹی کیا کر رہی ہے؟ آصف علی زرداری کیا کر رہے ہیں؟ بلاول بھٹو زرداری کیا کر رہے ہیں؟
میں نے یہ کبھی نہیں کہا کہ مصلحت پسندی کا شکار ہو گئی ہے, وہ تو واضح طور پہ طالبان مذاکرات کے حق میں. تو مصلحت پسندی کی تو بات نہیں رہی نا, پیپلز پارٹی پارلیمنٹیرین کی ہم گفتگو کرتے تھے. پیپلز پارٹی پارلیمنٹیرین سے ایک سال پہلے علیحدگی اختیار کر لی تھی. پیپلز پارٹی پارلیمنٹیرین ہی اے پی سی کے اندر جا کے بیٹھی تھی جس کے اندر اپنے پارلیمنٹیرینز کا اس نے نقطہ نظر تک نہیں سنا. دوسری چیز یہ ہے کہ جہاں تک رہی بھائی بات بھٹو ازم کے پرچم کی, تو بھٹو ازم کا پرچم تو پاکستان کے اندر دیکھیں, حق کسے کہتے ہیں؟ یہ اس تکفیریت کے خلاف پہلی شہادت کہاں تھی؟ شہید ذوالفقار علی بھٹو کی تھی نا, ضیاء الحق کی آمد کے بعد. آپ آج سے تو نہیں گنیں گے اس تکفیریت کو. اس تکفیریت کا عمل تو ضیاء الحق کے ساتھ شروع ہوا اور پھر متواتر اس کے اندر جو ہے پختگی آتی گئی. آپ ان بزرگوں سے پوچھیں, یہ ایک دن کی تو یہ طالبانائزیشن نہیں ہے نا, یہ تو سالہ سال کے اندر بنتی ہوئی آئی ہوئی طالبانائزیشن ہے. تو آپ کہاں تھے؟ آپ نے کیوں نہیں روکا؟ آپ نے کیوں نہیں اختیارات استعمال کیے؟ آپ دو بار حکومت میں آئے, آپ نے ان کے اوپر شکنجہ کیوں نہیں کسا؟ آپ نے کیوں قانون پسندوں میں اور غیر قانونی لوگوں کے اندر تفریق کی؟ اور اب بھی میں ان سے یہ کہوں گا کہ بڑے بڑے آپریشن کر رہے ہیں آپ کراچی. اب کراچی کی عوام آپ سے پوچھتی ہے کہ یہ دہشت گرد جن کے مدرسوں کے اندر کھلے عام اسلحے دکھ رہے ہیں, ہم سب مدرسوں کو نہیں کہیں گے لیکن جو مخصوص ہیں
کچھ,
اس پر بھی اگر آج آپریشن نہ ہو جس نے چودھری اسلم کو شہید کیا, اس کی بھی اگر کنڈی نہ کھٹکھٹائی جائے اس مدرسے کی جا کے, تو پھر فائدہ کیا؟
ٹھیک, آگے بڑھتے ہیں. میڈیا ذمہ دار ہے یا غیر ذمہ دار ہے؟ ابھی حامد میر صاحب کا جو معاملہ ہوا ہے اس پر ان کا ادارہ اور جو باقی ادارے ہیں ان کا جو طرز عمل رہا اس پہ کیا کہتے ہیں آپ؟
میں بیسیکلی یہ کہوں گا کہ عوام پاکستان کو کس کو آج سے نہ دیکھے. میں یہی تو رو رہا تھا پانچ سال سے. اب تحریک انصاف کے سربراہ کا بھی بیان آ گیا,
بالکل آ گیا,
اور انہوں نے واضح طور پہ بیان دیتے ہوئے کہا کہ مضبوط فوج مضبوط پاکستان کی علامت ہے. اور اب میں یہ پوچھنا چاہتا ہوں کہ پانچ سال سے میں بھی تو یہ بتا رہا تھا, میں اور کیا کر رہا تھا پانچ سال سے؟ پانچ سال جو اللہ تعالیٰ نے مجھے موقع دیا, میں یہی تو بتا رہا تھا کہ مضبوط فوج ہی مضبوط پاکستان کی علامت ہے, سینٹر آف گریویٹی. تو آپ سب کو ایجنٹ بولے نا آپ. ہاں الحمدللہ پنجتن پاک نے میرے سے جو کام لیا, میں نے جو فیکٹری لگائی تھی لوگوں کی سوچ کی, فوج کا ایجنٹ بنانے کی, اس کے اندر بتدریج اضافہ ہوتا جا رہا ہے اور الحمدللہ 18 کروڑ 17 لاکھ یہ فوج بنے گی اور بیرونی قوتوں کا مقابلہ کرے گی یہ بتا کر یکجہتی کے ساتھ. اس میں کوئی سیاسی جماعت سے ہماری چپکلش نہیں ہے, ہمارا کوئی ایجنڈا اب سیاسی نہیں ہے. ہم نے کوئی چیز سیاست کے افق کے اوپر گفتگو کرتے ہوئے نہیں کرنی. میں جب بتا چکا کہ اب پارلیمانی سیاست کا بھی خاتمہ ہو چکا تو اب میرا بھی کوئی ایجنڈا نہیں ہے, آپ مجھے پاکستانی کی حیثیت سے لے لیں.
ٹھیک, عمران خان کا نام لیا نا ابھی آپ نے, انہوں نے یہ بھی کہا کہ جو آئی ایس آئی کے ساتھ ہوا وہ دشمن بھی نہیں کرتا اور حکومت بھی ایک ایجنڈے کے تحت ہی حکومت نے ایجنسی کو بدنام کیا ہے. تو کیا لگتا ہے میڈیا استعمال ہوا ہے؟ اور فیصل رضا عبدی صاحب, حکومت کیوں اپنی ہی ایجنسی کو بدنام کرے گی؟
یہ بتائیے کہ جیو نے آئی ایس آئی کے ساتھ کیا کیا, یہ جنرل صاحب کی تصویر چلا کے آئی ایس آئی کے پرسپشن کو. اب میں ان سے بولوں گا اپنے الفاظ چینج کروں, یہ کام آج سے نہیں ہوا. اس کام کو آج غلطی بتا دینے والے عوام پاکستان کو ٹیلی ویژن میں بیٹھ کے نامور صحافی عوام کی آنکھوں میں دھول جھونکنے کی کوشش کر رہے ہیں. غلطی وہ ہوتی ہے جو ابھی آپ اور میں میری بہن گفتگو کریں اور یہاں سے میرے زبان سے کوئی لفظ نکلے اور میں اس کی تردید کروں
جی.
اس غلطی کو مانتے ہوئے میں اس کی تردید کروں کہ ہاں یہ میرے فرت جذبات سے میں آگاہ ہوتے ہوئے میں نے یہ گفتگو کر دی. اب میں آپ کو بتانا چاہتا ہوں کہ عوام پاکستان کو کہ جو آج آپ سوچنے جا رہے ہیں آپ کتنا لیٹ ہیں. یہ کام ہوا شروع 10 سال پہلے. یہ کام شروع ہوا جب لال مسجد سے ٹیررسٹ نے افواج پاکستان پہ حملہ کیا اور ریٹ آف گورنمنٹ کو چیلنج کیا. یہی جیو جنگ گروپ تھا جس نے ببانگے دہل افواج پاکستان کو چوڑیاں ان کے صحافیوں نے پیش کرنے کی اور آپریشن کب کرو گے یہ براہ راست مطالبہ کیا کرتے تھے. اور جب آپریشن شروع ہوا تو براہ راست انہوں نے اس کے بعد افواج پاکستان کو نشانہ بنانا شروع کیا, وہ پہلا حملہ تھا.
یہ ایک موقف ہے آپ دے رہے ہیں, دوسری طرف کا بھی تو موقف ہے.
میں وہی تو عرض کر رہا ہوں آپ کو, آپ کے سامنے میں آپ کو وہ تفصیل سے بتاتا چلا آ رہا ہوں کہ یہ غلطیاں کہاں ہوئی، میں کسی ایک ادارے کو تھوڑی کہہ رہا ہوں، اس پورے مائنڈ سیٹ کو کہہ رہا ہوں. ہاں اس ادارے کے اندر بیٹھے ہوئے لوگوں کو میں براہ راست گفتگو کرتے ہوئے بتا رہا ہوں کہ یہ میرے ہاتھ میں، یہ میرے ہاتھ میں 2007 سے لے کے 2011 تک کے شہدا کی اب تک کی لسٹ ہے، جن کی تعداد ہے 16,000.
ٹھیک.
اور اس کے اندر وہ تمام دھماکے موجود ہیں، اور جنہوں نے قبول ہے اس کی بھی پوری لسٹ موجود ہے کہ طالبان کے کون کون سے گروپ قبولتے رہے. تو 82,000 شہدا کی لاشوں کو 10 سال تک ٹیلی ویژن پہ یہاں پہ بیٹھ کے لوگ گاتے رہے اور میں بتاتا رہا، اس پہ کسی نے توجہ نہیں دی. یہ 82,000 شہدا کی کٹی ہوئی گردنیں، کٹی ہوئی لاشیں، چچڑے اڑے ہوئے جسم، افواج پاکستان کے وہ گلے جن سے لوگ فٹ بال کھینچتے رہے، وہ ان کی کوئی حیثیت نہیں ہے. صرف ایک صحابی کو 2 گولیاں لگی، اس کی حیثیت بن گئی آج. تو یہ کیا ہے پھر؟ اس کا مطلب کہ ہماری حیثیت اور ہمارے قربانیوں کو یکسر نظر انداز کیا گیا، پردہ پوشی کی گئی، چھپایا گیا، اور اس سے نظر ہٹا کے ان تمام قاتلوں کو دوام بخشا گیا کھلے عام جیو جنگ گروپ کے ذریعے.
ان لاشوں سے ان کا وقار مجروح نہیں ہوا، اور اگر ہوا ہے تو ایکشن لے لیتے؟
کون لیتا؟ آپ میری ایک بات بتائیں، انہوں نے کہا کہ چونکہ آئی ایس آئی ملوث ہے اس لیے ان کے ادارے کا سربراہ اسٹیپ ڈاؤن ہو جائے. کہا نا جنرل ظہیر الاسلام کے لیے، کہا نا اسٹیپ ڈاؤن ہو جانا چاہیے ایک صحافی نے بیٹھ کے. اب اس صحافی سے میں پوچھتا ہوں، یہ عدالت کے ایک سربراہ کے خلاف میرا کیس ہے جو کہ سینٹ کے اندر بھی فائل ہے اور جس کی تمام رپورٹنگ آپ لوگ کے پاس بھی موجود ہے، اس میں تمام ثبوت موجود ہیں. انہوں نے کسی ایک دن بھی کہا کہ افتخار چودھری اسٹیپ ڈاؤن ہو جائے؟ نہیں. یہ بغض ہے.
کہا جاتا ہے ان صاحب کے لیے یہی سربراہ مقدس ہیں، اور دیکھیں گے ان کی ذاتی رائے ہے، وہ کہتے ہیں یہ میرے ادارے کی رائے نہیں ہے.
کون؟
جن صحافی کا آپ ذکر کر رہے ہیں.
میں ان کا تو ذکر ہی نہیں کر رہا، میں تو ایک مائنڈ سیٹ کی بات کر رہا ہوں، کیونکہ پورا مائنڈ سیٹ ہی وہ بول رہا ہے. آپ ان کو نہ دیکھیں، اور چینل میں بھی جو مائنڈ سیٹ طالبان کی ساری زندگی حمایت کرتے رہے، یہ تمام لوگ یکجا ہو کے فوج پہ حملہ کرنے آئے.
اچھا، لیکن چوہدری نثار علی خان صاحب نے کہا ہے کہ جو پیمرا کو ریفرنس دیا ہے اس سے یہ ثابت ہو گیا کہ حکومت کس کے ساتھ ہے. آپ کو کیا لگتا ہے کس کے ساتھ ہے؟
بیسیکلی حکومت کو تو قانون کے ساتھ ہونا چاہیے. قانون کے تحت یہ ریفرنس بنتا ہے. قانون کے تحت یہ سرن غداری ہے. ساری زندگی پرویز مشرف کو غداری کے نیزے کے اوپر چڑھانے والے آج کہتے ہیں غلطی ہو گئی. وہاں ہمارے تمام دہشت گردوں نے ہمیں مارا، یہ وہاں کہتے ہیں نہیں بچوں سے غلطی ہو گئی. انہوں نے فوج کے گلے کاٹ کے فٹ بال کھینچا یہ کھیلا، یہ کہتے ہیں غلطی ہو گئی. انہوں نے بسوں کے اندر سے اتار کے عورتوں کو شناختی کارڈ دیکھ کے مارا، یہ کہتے ہیں غلطی ہو گئی. گلگت کے دریا کے اندر بچے پتھروں سے باندھ کے دریا کے اندر پھینک دیے گئے، یہ کہتے ہیں غلطی ہو گئی. لاکھوں عوام گلگت بلتستان میں 12 دن سے خوراک کے لیے احتجاج کر رہی ہے، اس کی طرف توجہ نہیں، اس طرف توجہ، یہ کہتے ہیں غلطی ہو گئی. ہر طرف غلطیاں ہو گئی. جدھر قانون اور آئین کو یہ رد کرتے جائیں، اپنے پیروں میں مسئلے اپنے گھر کی لونڈی بنا کے رکھے، یہ کہتے ہیں غلطی ہو گئی. اور افواج پاکستان کے اوپر اگر کوئی آ کے اس طرح ببانگے دہل، پچھلے 10 سال سے حملے کر رہا ہے یار، یہ میرے پاس تمام رپورٹس ہیں، یہ وکی لیک، یہ کھٹی لیک، یہ میٹھی لیک، یہ ساری لیک، سب افواج پاکستان کے خلاف اور اس کے ترجمان، یہ کہتے ہیں غلطی ہو گئی. یہ ایک دن کی غلطی نہیں ہے، یہ پورا مائنڈ سیٹ تھا طالبان مائنڈ سیٹ کے روئے رواؤں کے. اب جب لات پڑنے جا رہی ہے قانون کی تو کہتے ہیں غلطی ہو گئی. تو قانون کو گھر کی لونڈیاں نہیں بناؤ، تمام لوگوں کے لیے قانون یکساں برابر.
ٹھیک ہے، صورتحال یہی ہے جو آپ بتا رہے ہیں ایک طرف، لیکن دوسری طرف میاں صاحب کہہ رہے ہیں فوج اور حکومت ایک میز پر ہے. پھر آپ نے دیکھا حکومت کی جانب سے تھوڑے تھوڑے عرصے کے بعد وضاحتیں بھی آتی رہی ہیں نا کہ فوج جو سول ملٹری تعلقات ہیں اس میں کوئی تناؤ نہیں ہے. کیا خیال ہے؟
میرا کام ہے
کہاں تناؤ ہے، کہاں کھچاؤ ہے، کون کس کے پیج پر ہے، اور یہ جو وضاحتیں دے رہے ہیں کتنی صداقت ہے اس میں؟
فوج کے حلف میں لکھا آئین کی حمایت کرے گی.
جی
اب آئین کی شک کو جہاں چھیڑ چھاڑ کی گئی تو میرے جیسا آدمی تو فوج سے پوچھے گا نا یہ کیا ہو رہا ہے. فوج کے حلف میں لکھا ہے
جی.
یہ ساری زندگی حلف کیوں نہیں بتاتے؟ اسی اخبار نے افواج پاکستان کا ایک شائع کیا جس دن پی ایم اے کی پاسنگ آؤٹ پریڈ تھی، میاں صاحب وہاں تھے اور انہوں نے جو حلف لے رہے تھے اس میں سے انہوں نے چند جملے اٹھائے، وہ میں آپ کو بتاتا ہوں. پورا حلف نہیں سنایا انہوں نے.
ویسے حلف میں یہ بھی ہے نا کہ سیاست سے فوج کا کوئی تعلق نہیں ہے.
وہی میں آپ سے عرض کر رہا ہوں نا، آپ اگر میں آپ کو یہ بتا پاؤں. اور یہ انہوں نے بتایا کہ جمہوریہ پاکستان کے دستور کی حمایت کروں گا جو عوام کے خواہشات کا مظہر ہے، اور یہ کہ میں اپنے آپ کو کسی قسم کی سیاسی سرگرمیوں میں مشغول نہیں کروں گا. ٹھیک ہے، تو اب انہیں سے تو میرا سوال ہے. یہ تو بتا دیا کہ مشغول نہیں کروں گا، لیکن جس نے مشغول کروایا اس کے تم ترجمان بنے رہے ساری زندگی افتخار محمد چودھری؟ کس نے اجازت دی تھی فوج کو یہاں پر سیاست میں آنے کی؟ کس نے اجازت دی تھی وردی کے اندر الیکشن میں حصہ لینے کی؟ جمہوریہ کے اندر اگر اسلامی جمہوریہ پیپلز ریپبلک آف چائنا کو آپ دیکھیں تو اس کا وزیر دفاع جنرل ہے. جمہوریت کے اندر اگر آپ نے اجازت دے دی تو آپ فوج کو تو نشانہ نہ بنائے گا میں سیاست میں حصہ نہیں لوں گا. پہلے آپ بتائیں اس کو حصہ لینے کی اجازت دی کس نے؟ اور جس نے اجازت دی اس نے سب سے پہلے آئین کا خون کیا 2 بار، ایک بار ابھی پرویز مشرف کو جب صدر بنانے کے لیے وردی میں اجازت دی، ایک بار پہلے.
ٹھیک ہے،
تو اب جس نے خون کیا وہ پروٹوکول میں گھومے، جس نے خون کیا وہ ببانگ دیل تمام بار ایسوسیشن کے اندر گفتگو کرتا پھرے، جس نے خون کیا وہ آج بھی عدالت کی سیٹوں پہ باوقار انداز میں بیٹھ کے قوم پاکستان کے فیصلے کرے، اور فوج کو تو پھر آپ نشانہ بنا رہے
ہیں۔ کیا وزیر دفاع کے ہاتھ میں کچھ ہوتا ہے؟ وہ تو سیکرٹری دفاع کے ہاتھ میں ہوتا ہے نا، جو ریٹائرڈ جنرل ہوتا ہے۔
ہوتا تو انسان کے ہاتھ میں،
وہ انسان نہیں ہوتا۔
عہدے میں کبھی طاقت نہیں ہوتی، انسان میں طاقت ہوتی ہے۔
جی،
جو اپنی طاقتوں کو صحیح یوٹیلائز
کر لے۔ ہم نے سنا ہے اداروں میں طاقت ہوتی ہے۔
نہیں، میں نے یہ سنا ہے کہ آئین میں طاقت ہوتی ہے، اور میں یہ مانتا ہوں کہ آئین میں طاقت ہے، میں مانتا ہوں اس چیز کو۔ ادارہ پاکستان کی سروائیول کی بقا کی جنگ لڑ رہا ہے، یہ اس وقت نشانہ بنانے جا رہے ہیں جب ہم ایک جنگ کا سامنا کر رہے ہیں، اور جنگ کراچی سے لے کے گلگت بلتستان، کوئٹہ اور بلوچستان سے لے کے تھرپارکر تک کے علاقوں کے اندر دشمن موجود ہے۔ آپ بیرونی سرحدوں کے اندر انوالو افواج پاکستان جو حفاظت کے لیے انوالو ہے، اس کو ایک متواتر ایک منصوبے کے تحت پاکستان کے اندر انوالو کیا جا رہا ہے، اس کو ڈیمورلائز کیا جا رہا ہے۔ ایک میری بات سنیے آپ، میں نے یہ شہدا کی لسٹ دی آپ کو، اور میں نے آئی ایس آئی کے شہدا کی یہ لسٹ میرے پاس پڑی ہے، 106 شہدا ہے، یہ لیجیے، یہ 106 شہدا آئی ایس آئی کے۔ ان کو جس طرح مارا گیا نا، میں آپ کو عرض کروں کہ ان کے قاتلوں کو آرے بازار میں اور مختلف بس پہ دھماکے جو ہوئے تھے، ان کو گرفتار کیا گیا، عدالتوں میں بھیجا گیا، اور عدالتوں سے ان کو باعزت بری کیا گیا۔ انہوں نے نکل کے پھر ایک میجر جنرل کو شہید کیا اسی پاکستان کے اندر۔ آپ افواج پاکستان کو اسکاؤٹ بنانے جا رہے ہیں؟ آپ ان کے قاتلوں کو دوام دے رہے ہیں وہاں پہ کٹہروں میں کھڑے کر کے، اور آپ اس کی ترجمانی کر رہے ہیں؟ جیو جنگ گروپ کے اوپر نہیں آئے آپ خالی، اس میں ساتھ میں افتخار چودھری کو بھی لائیں۔ پاکستان کے اندر جس نے افواج پاکستان کو مجروع کرنے کی کوشش کی، اگر اس وقت آپ نے ان کو سزا نہیں دی تو پھر پاکستان کے اندر
فیصلہ کہاں ہو جائے گا؟ آئین میں بڑی طاقت ہے، بھی آپ نے کہا قانون اور آئین میں بڑی طاقت ہے، تو پھر یہ بار بار ٹوٹا کیوں، اور اس کو توڑنے والوں کو پھر سزا کیوں نہیں دی گئی؟
اس میں قصوروار تو وہ ہیں جو اندر بیٹھے ہوئے تھے، وہ کیوں غلطیاں کرتے ہیں، کس لیے غلطیاں کرتے ہیں؟ ایک سینیٹر کو جب اب سینیٹ انصاف نہ دے، ایک سینیٹر کو، میں آپ کو بڑے وسوخ سے یہ بات کہہ رہا ہوں کہ میرا کیس دنیا کی تاریخ کا مضبوط ترین کیس تھا، اور یہی پاکستان کے اندر انصاف کی داغ بیل ڈالتا، اور انشاءاللہ تعالی افتخار چودھری جس دن بھی پھانسی پہ لٹکے گا، اس پہ پوری دنیا میں ایک ہی آدمی کا کیس ہے، وہ ہوں میں، جس کی انویسٹیگیشن بھی کمپلیٹ ہو چکی ہے، جس کی ہاں یا نہ ہونی ہے۔
عمران خان نے کل، میں اب یہ بیچ میں ہی بات کر رہی ہوں، عمران خان صاحب نے کل یہ کہا نا کہ جو وہ الیکشنز کے حوالے سے بات کر رہے تھے کہ افتخار چودھری صاحب جو ہیں وہ اس میں شامل تھے، تو اس سے واقعی آپ کا کیس تو اور مضبوط ہو گیا نا۔ آواز آپ کی کہاں ہے؟
بیسیکلی وہ الیکشن کے بعد بات کر رہے ہیں، میں الیکشن سے 2 مہینے پہلے سے یہ بتا رہا تھا کہ ہی از دا ہیڈ آف دس دھاندلی۔
نہیں، آپ نے کہا کہ جس کے سامنے لوگوں کی ٹانگیں کانپتی تھی میں نے اس کے خلاف آواز بلند کی، میں نے اس کی راتوں کی نیند اڑا دی، تو وہی پوچھ رہے ہیں نا کہ کیس کی بات تو آپ بہت کرتے ہیں، وہ کیس ہے کہاں؟ پہلے آپ کہتے تھے کہ سینٹ کی ٹیبل پہ ہے، اب تو آپ سینیٹر نہیں ہیں، پھر کیا ہوگا؟
یہ ہے وہ کیس 113/2005 کے تحت۔ دیکھیں یہ ہے ان کا حلف۔ اچھا، میں آپ نے یہ میرے سے پوچھا، میں عوام کو یہ واضح کرتا چلوں، یہ ہے جج کا حلف، میں آپ کے سامنے یہ حلف پڑھ دیتا ہوں، میں بیچ میں سے آ جاتا ہوں۔ ہاں، بحیثیت چیف جسٹس اپنے فرائض منصبی اور کارائے منصبی ایمانداری اور انتہائی صلاحیت اور وفاداری کے ساتھ انجام دوں گا، اسلامی جمہوریہ پاکستان کے دستور اور قانون کے مطابق انجام دوں گا، کہ میں اعلی عدالتی کونسل کے جاری کردہ ضابطہ اخلاق کی پابندی کروں گا۔ یہ آئین کے اندر موجود آپ کا حلف،
یہ تاریخ ہو چکے ہیں اب وہ۔
ہاں،
پیچھے کیوں پڑے ہوئے ہیں؟
میں بتا دیتا ہوں، مشرف بھی تو تاریخ ہو چکے ہیں، آپ کیوں پڑے ہوئے پیچھے؟
آپ ریفرنس لے کر جائیں نا۔
میں بتا رہا ہوں، ریفرنس ہی تو ہے، یہ میرا ریفرنس ہے۔ میں تمام وکلا کو، ججز کو یہ آگاہ کروں کہ اگر میں غلط بات کر رہا ہوں کہ یہ سپریم
کورٹ لے جانے کی صحیح جگہ کیا ہے، میڈیا یا عدالت؟
میڈیا اور ریٹن کمپلین، یہ اعلی عدالتی کونسل میں لکھا ہے، 113/2005 میں لکھا ہے۔ میں نے افتخار محمد چودھری کے بنائے ہوئے اعلی عدالتی کونسل ججز کے خلاف کمپلین فائل کرنے کے طریقہ کار کو ہتھیار بنایا، اور اس کے تمام ثبوت اس سے نتھی کر کے سب سے پہلے تو میڈیا پہ الزام لگائے۔ جب میڈیا کے اندر مجھ پہ پابندی عائد کی گئی تو میں سینٹ میں چلا گیا، اور میں نے ریٹن کمپلین فائل کی اس کتابچے کی صورت میں، جس پہ فوری طور پہ ایکشن لیا گیا، اور مجھ پہ 2 جج اپوائنٹ کرنے کے بجائے مجھے ایف آئی اے انکوائری میں بھیج دیا گیا۔ ایف آئی اے نے میرے پورے ثبوتوں کی انکوائری کرنے کے بعد رپورٹ مرتب کر کے وہاں جمع کرا دی، اور میں آپ کو آگاہ کرتے چلوں کہ میرے تمام ثبوتوں کو صحیح مانا گیا ہے کہ یہ جج کرپٹ ترین آدمی تھا۔
حکومت کس کی تھی اس وقت؟
پیپلز پارٹی کی۔ یہ ہے وہ کیس، یہ میں آپ کو تحفہ دے رہا ہوں، اس کو پڑھ لیجیے گا۔
ٹھیک،
اعلی عدالتی کونسل
کے 113/2005 پیپلز پارٹی جو ہے وہ ایف آئی اے کے خلاف جا سکتی تھی؟
نہیں, وہ افتخار چودھری نے خود جج اپوائنٹ, وہ جو انویسٹیگیشن آفیسر تھے وہ افتخار چودھری نے خود اپوائنٹ کیے تھے, اپنی مرضی سے اپوائنٹ کیے تھے, گورنمنٹ کا اس میں عمل دخل نہیں.
ٹھیک, اب آگے کیا ہوگا, بھول جائیں اس چیز کو, بس اب تاریخ ہو گئی نا.
اگر اگر آپ نے
ٹاک شوز میں اس پہ چیخو پکار کریں گے,
نہیں نہیں میں کیوں کروں گا, میں نے پارلیمنٹ پہ قرض چھوڑا, پاکستان کی پارلیمنٹ پہ یہ قرض ہے میرا, قرض اتارے. اگر قرض نہیں اتار سکتے ہو تو پھر عوام کو کس منہ سے منہ دکھاؤ گے آپ لوگ, یہ تو قرض ہے.
ٹھیک, اس سے پہلے آپ جو بات,
لیکن میں آپ سے ایک بات کہوں, میرا مقصد یہ نہیں کہ میں کسی کی تذلیل کروں, میرا مقصد ہے انصاف کا حصول. پاکستان میں آج جو بھی صورت
حال, کہتے ہیں آپ کو بھی نہیں ملا.
ہاں وہی تو میں آپ کو بات, نہیں ملا نا, مطلب اس کو ڈھیٹ معاشرہ کہہ سکتے ہیں. میں آپ سے عرض کروں کہ میں یہ چاہتا ہوں کہ دیکھیں انصاف سب سے اہم ترین چیز ہے کسی بھی ادارے کے اندر یا ملک کے اندر. اگر آپ کو رائج کرنا ہے تو انصاف سے رائج کریں گے. انصاف کا خون کر کے پاکستانی گوربا چوف نے سیکیورٹی فورسز کی عزت کو اسکاؤٹس کے برابر لا کے کھڑا کر دیا, ان کی تذلیل کر کر کے, جہاں پہ مافیا حاوی ہونا شروع ہو گئی. جہاں جہاں قانون ڈکلائن ہوگا وہیں پر جو ہے مافیا حاوی ہونا شروع ہوگی. یہ پورے ملکوں کے اندر مثال موجود ہے کہ اگر کسی ملک میں وار کرنا ہے سب سے پہلے اس کی افواج کا پرسپشن اس کی عوام میں تباہ کر دو. اس نے وہ کام کیا.
تو اب یہ جو تناؤ جس کی بات ہو رہی ہے, پھر یہ کیا رنگ لا سکتا ہے؟ کیا اگر صورتحال بگڑتی ہے تو حالات آپ کی خواہش وہ جمہوری مارشاء اللہ کی جانب جا سکتے ہیں؟
اس کے لیے ایک چیز فیکٹ ہے نا کہ اس کے اندر جمہور چاہیے.
عوام نہیں چاہتی, اس کا مطلب
جمہوری تو عوام کو
نہیں,
کہتے ہیں.
وہی میں کہہ رہی ہوں, عوام نہیں چاہتی ہے.
عوام نہیں چاہتی ہوگی تو نہیں لگے گا یہ خوش رہنو ایشو. عوام ان کی جمہوریت میں خوش رہنو ایشو. اور اگر عوام واقعی دیکھ رہی ہے کہ اب اچھا ایک بات بتائیں, چھوڑ دیں ان باتوں کو, پی پی او قانون آیا آج, ذرا کھل کے آپ سے ڈسکس کریں.
اکسا رہے ہیں آپ عوام کو؟
نہیں اکسا نہیں رہا, کنوینس کر رہا ہوں.
اچھا,
اگر مطلب یہ عوام یہ سمجھتی ہے کہ میں اس کو اکسا رہا ہوں تو خوش رہنا, نہیں سنیں ٹی وی بند کریں, 22 چینل اور ہیں وہاں چلے جائیں.
نہیں, آئین آپ نے سامنے رکھا ہوا ہے اور اس کے خلاف آپ آئین
تو بولے میں غلط کہہ رہا ہوں, تو بولے میں غلط کہہ رہا ہوں, پھر آ کے یہ تو بولے نا میں غلط کہہ رہا ہوں. اکسا دے کیا ہوتا ہے پھر آپ بولے کہ یہ جھوٹ بول رہا ہے, یہ بکواس کر رہا ہے, یہ عوام کو ورگلا رہا ہے, یہ بغاوت میں اکسا رہا ہے, یہ بول کے جھوٹ بول کے اکسا رہا ہے.
اچھا آپ جو کہہ رہے ہیں وہ آئین کے کس آرٹیکل میں لکھا ہے یہ بتا دیں میں ذرا پڑھنا چاہتی ہوں. جو آپ بات کر رہے ہیں وہ آئین میں کہاں لکھا ہے, جو جمہوری مارشل لا کی آپ بات کر رہے ہیں, کہیں تو لکھا ہوگا نا کونے میں کہیں ادھر ادھر,
بالکل لکھا,
وہ بتا دے ذرا کہاں لکھا ہے تاکہ لوگ پڑھ لیں گے, پھر آپ سے سوال نہیں کریں گے.
میں نے یہ کب کہا
جمہوری مارشل لا کے بارے میں کہاں لکھا ہے, جو آپ جو ٹرم آپ نے یوز کی ہے.
جمہور کہتے ہیں عوام کو,
بالکل
عوام کی منشا کو جمہوریت کہتے ہیں, اور اس کی تشریح اس کتاب میں, یہ ہے جمہوریت. قائم علی شاہ کی شکل کا نام تھوڑی ہے, شہباز شریف کی شکل کا نام تھوڑی ہے, نواز شریف کی شکل کا نام تھوڑی ہے. جمہوریت تو ان کا نام ہے, اس کا نام ہے, اس کے تحت چلو گے تو جمہوریت ہے, نہیں تو تم سے بڑا عامر کون. شام کے لیے پالیسی چینج ہو گئی, کس اسمبلی اور کس قانون میں لکھا ہے کہ تم دشمن کی غیر ملکی, اس میں افواج پاکستان کا کردار پورا لکھا ہے. آپ کیوں دشمن کی غیر ملکی جنگ کے اندر گھسے جا کے؟ آپ نے گوادر میگا آئل سٹی فارغ کر دیا, کس منشا میں لکھا ہے؟ یہ میرے پاس گلگت بلتستان کا فیصلہ پڑا ہوا ہے, یہ سپریم کورٹ نے دیا ہے, ٹھیک ہے نا. آپ مجھے یہ بتائیں کہ یہ
فیصل رضا صاحب آپ ڈھونڈ لیں, جب تک میں ایک بریک لے لوں, پھر باقی ایشوز پہ بھی بات کریں گے. اور
نہیں نہیں رکے رکے, جانے سے پہلے رکے آپ, یہ گلگت بلتستان کا فیصلہ ہے, آپ مجھے بتا دیں کہ یہ کس سیگمنٹ کے اندر انہوں نے ابھی تک گلگت بلتستان کے حقوق کو روکا ہوا ہے. 1999 کو سپریم کورٹ کا دیا ہوا فیصلہ, آپ کے گلگت بلتستان کے نوجوان کو پورے پاکستان میں 16 اسکیل کی نوکری نہیں ہے, یہاں تک کہ گلگت میں بھی نہیں ہے. 35 لاکھ افراد اگر 65 سال پہلے پاکستان سے نظر علم نیاز حسین علاق کر گئے, تو آپ ان کے ساتھ یہ سلوک کرو گے کہ وہ گندم کے اوپر 12 دن سے وہ سڑکوں پہ ذلیل ہو رہے ہیں اور پاکستان کے اندر کوئی دیکھنے کو تیار نہیں ہے؟
طے ہو گئے ہیں, آج یہ آج کی خبر ہے, انہوں نے کہا ہے.
میری بات سن, آج کی خبر ہے, معاملہ طے ہو گئے, ان سے یہ پوچھیں 12 دن کیوں لگے.
12 دن بعد یہ بات ہے, لیکن احتجاج 12 دن کے بعد ختم ہو گیا.
میں آپ سے یہی تو گزارش کر رہا ہوں کہ یہ ہر وہ کام کرتے ہیں جب ہم بات کرنا شروع ہوتے ہیں, یہ پہلے کر لیں, نو ایشو, اس کو جمہوریت کہتے ہیں.
چلیں ٹھیک, اب ایک بریک لے لوں, اور بریک کے بعد ذرا بات کریں گے
پہلے ہم جمہوریت پہ بات کریں گے,
بالکل کریں گے. اور احتجاج اور دھرنے کی سیاست شروع ہونے والی ہے, وہ کیا رنگ اختیار کرے گی, مذاکرات پہ بھی رائے جانے گے, دیکھتے رہے گا نیوز پی. اچھا فیصل رضا عابدی صاحب, کل عمران خان صاحب نے کہا کہ مذاکرات کامیاب ہو گئے ہیں, ملک میں امن آ گیا ہے. کچھ حکومتی اراکین بھی یہی کہہ رہے ہیں کہ مذاکرات جو ہیں وہ کامیابی کی جانب جا رہے ہیں. آپ ایسے بلا وجہ مخالفت کر رہے تھے مذاکرات کی, آپ کو تو کوئی نتیجہ ہی نکلتا ہوا نظر نہیں آ رہا تھا, تو یہ سب یہ باتیں کیسے کر رہے ہیں پھر؟
مجھے نہیں پتا, لیکن وہ مولویوں کی فوج جو مذاکرات کرنے گئی تھی وہ بتا رہے تھے کہ ابھی ہم جگہ کا تعین کر رہے ہیں اور وہاں پہ مذاکرات شروع ہوں گے, یہ کہتے کامیاب بھی ہو گئے. آپ ان سے پوچھیں نا کہ یہ ٹوپی ڈرامہ کیا لگا رکھا ہے. ایک طرف تو مذاکرات کی سب سے پہلی شرط یہ ہے کہ قیدیوں کو رہا کرو, اور وہ جگہ کا تعین ابھی ہوا نہیں جہاں مذاکرات شروع ہونے, اور قیدی رہا ہونا شروع ہو جائے تو یہ تو گورکھ دھندا काले लोग हैं ये तो, सुनते जाओ।
नहीं, लेकिन गवर्नमेंट कह रही है कि जो अमन का टारगेट है वो हम अचीव कर रहे हैं, ये और बात है। तीन चार दिनों से धमाके हो रहे हैं। ताज़ियत
करता हूँ ये डिफेंस के अंदर, डिफेंस के अंदर शहादा जो गिजरी में और जो दिल्ली कॉलोनी में और जो जख्मी हुए हैं उनसे उनकी सेहतियाबी की दुआ करता हूँ। ये है ना, ये
अमन की डेफिनेशन आपके नजदीक कुछ और इनके नजदीक कुछ और है।
ये है कि रोज अफवाज पाकिस्तान को गोलियों का निशाना बनाया जा रहा है, रोज एफसी को मारा जा रहा है, रोज रेंजर्स को मारा जा रहा है, रोज अवाम पाकिस्तान को मारा जा रहा है, रोज वो हमारे मोहतरम साफी जो इन दहशतगर्दों के खिलाफ आवाज उठाते हैं उनको धमकी आ रही है। मैं आज अपने साफियों को आपके जरिए पैगाम दूं, बिल्कुल डरने की जरूरत नहीं। आप जैसी हमारे बहन भाई जितने भी हैं, अब के आप अकेले नहीं खड़े होंगे, हम पूरी फौज आपके साथ खड़ी होगी अगर आप पे कभी किसी ने आग उठाई तो।
अच्छा, वो बलोचिस्तान में जो अस्करियत पसंद है, क्या ख्याल है फिर उनसे भी मुजाकरात होने चाहिए जैसे तालिबान से हो रहे हैं अमन के लिए?
बेसिकली ये तो पाकिस्तान की आवाम को सोचना चाहिए कि एक तरफ गले कटे अवाम अफवाज पाकिस्तान के और फुटबॉल खेली गई तो ये सारे सूरमा और सुरखेल जो है ये कहते थे नहीं ये तो बच्चों की गलती है और जंग में तो ये चीजें होती हैं, तो ये बलोचिस्तान में भी तो जंग है जो 35 अफराद को कब्जे में लिया हुआ अफवाज पाकिस्तान ने जो गद्दारी के मुकदमे के अंदर थे उसको मिसिंग पर्सन कर करके अफवाज पाकिस्तान की तजलील कर रही है अदालतें भी और ये जंग ग्रुप भी यही कर रहा था। वो जंग नहीं है, वो जंग नहीं है। उन्होंने यहां पर सब्जी मंडी धमाका कबूल किया, अगर वो लोग वहां पर पकड़े हुए इन्वेस्टिगेशन के लिए उसको मिसिंग पर्सन पे रख रख के अफवाज पाकिस्तान और आईएसआई के नौजवानों को कटहरों में खड़ा करके ये जलील कर रहे हैं, वो जंग नहीं है। जिनके गले कटे और जिनको साफ मूवी आई और वो फुटबॉल खेलते हुए वो जंग बना दी इन्होंने और इसको अपनी फुप्पो का घर बना दिया इन्होंने। इनके बाप का पाकिस्तान है, इनके बाप का आईन है, इनके बाप का कानून है, ये जैसे चाहेंगे कानून को वहीं मोड़ देंगे। इनको मैं ये बताता चलूं, कौम जाग गई है, 18 करोड़ आवाम फौज बनना शुरू हो गई है, मुबारक हो इंशाल्लाह ताला। सिर्फ तुम्हारे ऑफिसों के नीचे खड़े होकर नारे मारेंगे, तुम्हारे हार्ट अटैक हो जाएंगे यहां से। इस मर्तबा जो आएगा तुम्हारी तरफ उसकी आंखों में अपनी माओ बहनों का खून होगा। बता चुका मैं कि सांस ना शुरू हो जाए पाकिस्तान में, आवाज पाकिस्तान की तस्लील बंद कर दी जाए, मेरी रिक्वेस्ट है।
ठीक है, जो फॉर्मूला यहाँ अपनाया जा रहा है वो वहां भी अपना, जो तरीकेकार है अमन के लिए यहाँ आप अपना रहे हैं उसको वहां भी आप देख लें।
अगर इसमें आप समझते हैं कि मैं गलत हूँ तो आपकी बात ठीक।
ठीक, ताहिर कादरी साहब ये कहते हैं कि 6 माह भी मजीद इस हुकूमत को मिल गए ना तो ये मुल्क तबाह कर देंगे, वो तो 6 माह भी नहीं देना चाह रहे।
मैं तो कह रहा हूँ,
आप क्या समझते हैं थोड़ा सा टाइम देना चाहिए?
नहीं, किसको देना चाहिए?
गवर्नमेंट को, गवर्नमेंट के हवाले से बात कर रहे हैं।
गवर्नमेंट को कौन चला रहा है?
मियां साहब ही चला रहे हैं ना।
दो वज़रा आला कायम अली शाह और सुबह पंजाब के वज़ीर आला, स्पीकर कौमी असेंबली और दर्जनों वज़रा ने अंगूठे चेक करने के निशान पे हुक्म इम्तनाई लिया हुआ है। आप बाकी तो छोड़े सीटें, इनसे मेरी गुजारिश है सुबह हुक्म इम्तनाई वापस करके अपने अंगूठे चेक करा लें। अगर वाकई आप सही जीते ना तो फिर आप चलाएं, हम आपका साथ देंगे, लेकिन बदमाशों को और घुसबैठियों को अलाउ नहीं करेंगे। 82 साल की उम्र में तुम बदमाश निकलोगे इंशाल्लाह, देखना आप, और कौम इन पे थू थू करेगी, इनके नाम के आगे आएगा ठप्पो। बदमाशों को तो सियासतदान ना बोले ना प्लीज। हां, माजी में भी हुकूमत थी, आइन के मुताबिक चलती थी, कानून के मुताबिक चलती थी, कभी आइन की उन्होंने खिलाफ वर्जी नहीं की।
ठीक,
बेशक मेरा उस जमात से ताल्लुक रहा है लेकिन आइन की खिलाफ वर्जी नहीं की, जो बात है मानने वाली। इन्होंने आइन के तहत कोई काम किया ही नहीं। किसमें लिखा आइन में कि आप इस मलेशिया से जाके मुजाकरात करो?
आप जो बातें कर रहे हैं वो आपका जमहूरी मार्शल है, वो कहां लिखा है? फिर वही सवाल आ जाएगा।
ये देखिए तहमीद, चूंकि पाकिस्तान के जमहूर की मंशा है कि एक ऐसा निजाम कायम किया जाए जिसमें मुमलिकत अपने इख्तियारात और इख्तदार और जमहूर के मुंतखब नुमाइंदों के जरिए इस्तेमाल करे, आइन में लिखा है ना। तो मैं भी तो वही कह रहा हूं, जमहूर की मंशा के तहत मुंतखब नुमाइंदे, आप हुक्म इम्तनाई हटा के अंगूठे चेक करा लें। अगर आप वाकई से जीते ना तो फिर इस आइन के तहत आप
जो हम कर रहे हैं ना वो जमहूर की मर्जी से ही कर रहे हैं, तो जमहूरी लेकर आई है
ना। यही तो गलत है, मैं क्या कह रहा हूं, चूंकि पाकिस्तान के जमहूर की मंशा है कि एक ऐसा निजाम कायम किया जाए, मैं आइन पढ़ रहा हूं तहमीद, एक ऐसा निजाम कायम किया जाए जिसमें मुमलिकत अपने इख्तियार और इख्तदार को जमहूर के मुंतखब करदा नुमाइंदों के जरिए इस्तेमाल करेगी, मुंतखब करदा। अगर तुम अंगूठे चेक करा लो, अगर तुम मुंतखब करदा हो तो फिर मैं कौम पाकिस्तान से और तुम्हारे आगे हाथ जोड़ के माफी मांगूंगा, और अगर तुम नहीं हो तो तुम्हारे गिरेबान पकड़ के बदमाशो तुम्हें इसी असेंबली से बाहर फेंकेगी आवाम। वो दिन करीब है, तुम गिनना शुरू करो दिन।
तो इस तरह इंशाल्लाह इलेक्शन प्रोसेस मशकूक हो जाएगा ना, जैसे साहब ने कल मुशरफ तखार चौधरी साहब को मुलव्वज़ कह दिया।
मशकूक बदमाशी का प्रोसेस मशकूक हो जाएगा, ये बदमाशी थी, इलेक्शन नहीं था मेरी बहन। कौन कहता है ये इलेक्शन है? 6 बजे तक टाइम बढ़ गया, 5:03 पे आप रिजल्ट अनाउंस कर रहे थे। आपके खुद इलेक्शन कमीशन ने कहा कि 54 हलकों पे धांधली की तस्दीक हो गई है। मैं वसूख से कहता हूं पाकिस्तान के अंदर कि ये इलेक्शन नहीं था, ये बदमाशी थी। अगर बदमाशी नहीं थी तो 7 हलकों के अंगूठों के निशान चेक किए गए जिसमें 70% जाली निकले, 20% की तस्दीक नहीं हुई, 10% अहल थे। पूरे पाकिस्तान के अंदर यही निजाम है। अगर इस निजाम को राइज करना है तो फिर फैसल रजा अब्दी को इजाजत दो।
जाली नहीं थे, गैर तस्दीक शुदा थे।
गैर तस्दीक क्या होती? ये मैंने एक अंगूठा लगा दिया, अब इसके ऊपर आप भी अपना अंगूठा लगा दो। ये काम कर रहे हैं छिछोरे, अंगूठों के ऊपर अंगूठे लगाए जा रहे हैं, उसकी
जिसकी वेरिफिकेशन ना हो सके ना।
वेरिफिकेशन दुनिया में मैंने ये लगा दिया, इसकी भी होगी। शर्त लगा लें आप मेरे से, बुलाए एक्सपर्ट, मैं यहाँ बैठा हूँ, आज बुला लें एक्सपर्ट।
सिस्टम नहीं है ना हमारे पास।
अरे सिस्टम अंगूठा चेक करने का यार, इसकी होगी, ये मैंने लगाया है, बुलाए।
वो स्याही इस्तेमाल नहीं हुई ना।
अरे स्याही थूक से लगाया है, होगी, आप बुलाए।
बहुत सारे कपड़े थे उसमें,
ये लगा दिया थूक से, अब होगी, बुलाए आप, मैं यहाँ बैठा हूँ आज, बुलाए उसे, चेक करे मेरा है या नहीं है। हम मुहज़्ज़िब माशरे में रहते हैं, ये समझते हैं हमें कि हम अलीबाग से आए। इन घुसबैठियों को, इन बदमाशों के पास और कोई दलील नहीं है इसके अलावा। अच्छा जितने की हुई है, जो 70% जाली निकले हैं, उनके बारे में क्या फैसला है?
सर अब इमरान खान साहब जो हैं वो 11 मई को निकल रहे हैं ना, वो कह रहे हैं कि हम इलेक्शन, आजाद इलेक्शन कमीशन की जंग लड़ेंगे, अंजाम तक वापस जाने नहीं जाएंगे जब तक नहीं होगा।
उनकी शिकस्त उसी दिन हो गई थी जब इफ्तिखार चौधरी के सामने वो पहुंचे थे उस पर इल्जाम लगा के, जब उनको तौहीन अदालत में बुलाया।
शर्मनाक।
जब वो सामने खड़े थे तो इफ्तिखार चौधरी, चूंकि वो तो बेसिकली वो तो बदमाश था, उसने कहा ये क्या तुमने बात की है, हम ये चाहते हैं दूसरा बयान लिख के दो। और फिर वहां से एक अदालती एहलकार आया, उसने उनसे दूसरा बयान लिखवाया, अपने मौकिफ से हटके जो दूसरे बयान पे आ गया, वहीं तो शिकस्त हो गई उसकी। अब क्या करोगे, अब तो पानी गुजर,
अब तो वो निकल रहे हैं ना, फिर भी पानी गुजरने के बाद
उनके साथ कोई नहीं निकला।
ताहिर अल-क़ादरी साहब कह रहे हैं वो रियासत नहीं सियासत बचाओ कमीशन लेके वो भी निकल रहे हैं, आप भी कह रहे थे मार्च और अप्रैल का महीना बहुत इंपॉर्टेंट है,
तो हो गए फैसले उसमें, आपको नहीं पता चला क्या क्या फैसले हुए? शाम के लिए पॉलिसी बदल गई, आप बैरूनी जंग के अंदर कूद पड़े, आपने अपने मुल्क के तमाम असासों को टके भाड़ों में बेचना शुरू कर दिया, आपने सब ईरान गैस पाइपलाइन का खात्मा कर दिया, आपने गवादर मेगा ऑयल सिटी का खात्मा कर दिया।
मॉडल सिटी बना तो रहे हैं,
मॉडल सिटी बना रहे हैं ना, वो इसी तरह बना रहे हैं जिस तरह उन्होंने अपना, मैं आपको इसको और वाजे करूं, जिस तरह रायवेड में उन्होंने महल बनाया, इस तरह मॉडर्न सिटी बना रहे हैं। हमें मॉडर्न सिटी थोड़ी चाहिए, हमें गवादर मेगा ऑयल सिटी चाहिए। उनसे पूछे कि यहाँ वो ऑयल रिफाइनरी लग रही है नहीं लग रही, जिसके अंदर 3 लाख बैरल पेट्रोल जहाजों की ट्रांसपोर्टेशन के लिए और 1 लाख बैरल पेट्रोल हमें मिलना था फ्री, वो का है? वहां पर जो इंडस्ट्रियल जोन चाइना ने बनाना था और वो जो हाईवे यहां से गिलगित तक जानी थी चाइना बॉर्डर तक
कॉरिडोर,
वो का है? हमें यहां पर जो भैरिया ने चाइना के साथ मिलकर वो पूरा अपना एक भैरी
बनाएंगे,
वो मॉडल सिटी बना रहे हैं, वो मछलियां पकड़ने वाली बंदरगाह बना रहे हैं जहां से उनका लोहा बनाने वाली फैक्ट्री के लिए सामान आया।
इकोनॉमिक कॉरिडोर की बात कर रहे हैं वो,
कौन सा कॉरिडोर?
इकोनॉमिक कॉरिडोर।
अच्छा इकोनॉमिक कॉरिडोर बन गया, उनसे एक सवाल पूछ ले मेरी तरफ से जाके,
और गवादर से करा।
अरे उनके तमाम वज़रा को चैलेंज है, आओ मुनाज़रा करो इस पे, मैं बताता हूँ ये मंसूबा क्या था और तुम क्या बना रहे हो। वो भी अपना मंसूबा लाए, मैं माजी का मंसूबा ला के रखता हूँ यहाँ पर। जब आपके वहां पर 200 जिहाज इन्होंने लगना था, कराची के 20 जिहाज जो लगते हैं वो मईशत में रीढ़ की हड्डी है कराची पूरा, 200 बहरी जिहाज वहां लगने थे, तिजारती बहरी जिहाज, वो आएंगे जाहिर बात है तेल भी लेंगे खुराक भी लेंगे, उनको तेल कहां से प्रोवाइड करोगे? तो तेल उसी वक्त प्रोवाइड होगा जब वहां पे रिफाइनरी लगेगी।
तो इंटरनेशनल प्रेशर्स आप कहते थे ना वो हैं, और जब तक वो रहेंगे ये हो ही नहीं सकेगा,
तो उसका एक तरीका
तो गवर्नमेंट नहीं बर्दाश्त कर सकती होगी क्या?
तो गवर्नमेंट हम पे तो ना बोझ डाले ना कि $11 की गैस को हम $19 में लेना शुरू कर दें कतर से, ये कहां की इंसाफ है? फिर इनसे बोले इंटरनेशनल वालों से कि ठीक है हमें $11 में गैस करा दो और एवज गंदम करा दो, जो हमारा मंसूबा था, हम तुम्हारी बात मानने के लिए तैयार है, लेकिन शर्त 25 साल का मुआहदा होगा। फिर ये नहीं होगा कि जरदारी आए तो नहीं मिलेगा, मियां आए तो मिलेगा, फलाए तो नहीं मिलेगा, फलाए तो मिलेगा।
अब मईशत के हवाले से आप बात कर रहे हैं ना, थोड़ा सा टाइम भी कम रह गया, वो 3G 4G का भी बता दें, गवर्नमेंट तो उसको अपना बड़ा ब्रेक थ्रू बता रही है, तो कितना बड़ा ब्रेक थ्रू है? $2 बिलियन का, फिर 1.4
झूठ बोलते हैं ये लोग। और मैं अगर वहां होता स्टैंडिंग कमेटी में, मैं अब भी अपने उसी स्टैंड पे रहता कि पहले माजी के ड्यूज क्लियर करो। 103 अरब रुपए, 111 अरब में इन्होंने भेज दिया, 111 अरब रुपए में, डॉलर भी नहीं आ रहा स्टेट बैंक से, रुपए में 103 अरब रुपए तो हमने ही लेने थे अपने, तो 7 अरब रुपए में बेचा, ये कौन सा तुम लोगों ने यहां पर जो है ना झाड़ के ऊपर जो नारियल लगाया? झूठे लोग, सीधी बात बोलो ना कि 7 अरब में बेच दिया, 111 अरब में बेच दिया और 700 अरब की अपनी पार्टनरशिप जाया कर ली बिला वजह। यूफोन को बेचा आपने, तो यूफोन में 74% तो हिस्सा हमारा है, तो हम उसके 250 मिलियन के अंदर 200 मिलियन तो हमें देने पड़ेंगे, तो फिर 111 में कैसे बिक गया? सोचने वाली बात है ना। मैं एक बात चाहता हूं, मैं अवाम पाकिस्तान को टेक्नोलॉजी मुबारक हो, लेकिन अवाम पाकिस्तान मेरे साथ मिलकर एक मुतालबा तो कर ले कि इनको उस वक्त ऑपरेशन इजाजत करने की इजाजत दी जाए जब ये ड्यूज क्लियर कर दी।
आपके साथ मिलकर करें, आपने सियासत छोड़ने का ऐलान कर दिया है ना?
मैं छोड़ चुका,
पीपल्स पार्टी ने भी निकाल दिया। ठीक, आपने कहा पाकिस्तान की मैं जंग लड़ रहा हूँ 6 साल से, 6 सालों में कितने लोगों को अपने साथ आप अब तक जमा कर सके? क्या उन लोगों के लिए आप खतरा बन सके हैं जो आपकी नजर में पाकिस्तान को नुकसान पहुंचा?
मैं इन जमहूरी चैंपियनों को सबको बता दूं, मैं किसी पार्टी को नहीं कह रहा कि फैसलाबाद के जलसे में जो सुन्नी इत्तेहाद काउंसिल ने किया, मैंने अपने फेसबुक ऑफिशियल सैयद फैसल रजा आबदी पे वो जलसा लगा दिया। उसमें आवाम से मैंने पूछा क्या ये जमहूरियत है, मेरे से पूछने के बजाय आवाम की बात मानो और वो तकरीर सुन लो, उसके अंदर आवाम खुद बता रही है कि ये क्या है, जमहूरियत है या घुस बैठी है ये।
ठीक, आपके लास्ट आपने जो प्रोग्राम हमारे साथ किया था ना, उसके बाद हमें एक फीडबैक भी जाहिर आता है, तो उसमें बहुत सारे लोगों ने ये सवाल पूछा कि फैसल रजा आबदी से ज्यादा ये पूछिए, 28 फरवरी के प्रोग्राम में जमहूरी मार्शाला की तहरीक की बात करके गए थे, 23 मार्च गुजर गया,
23 मार्च
तहरीक,
23 मार्च गुजरने के साथ ही मेरी आप दोनों ऑफिशियल फेसबुक साइट्स पे जाएं, मैंने 24 मार्च 2014 से उस पर आगाज तहरीक जमहूरी मार्शाला का ऐलान करके पर्सनली तहरीक चलाने का ऐलान किया। पर्सनली मैं इस आवाम से क्या तवक्को रखूं, ये तो 5 साल में कभी आए भी नहीं, ये मुंह चलाने वाले लोग, ये तो औरतों के पल्लुओं में छुपे बैठे रहते हैं, उई उई करके बातें करते रहते हैं, इनको क्या पता कि पाकिस्तान में क्या हो रहा है। ये फैसल आबदी की तहरीक नहीं है ना फैसल आबदी की जंग,
उनकी मंशा की बात कर रहे थे, अभी आप कह रहे हैं
मैं उनकी बात कर रहा हूं जो ये तनकीद करते हैं मेरी बहन, और मैं उनको ये बताऊं ये पाकिस्तान की जंग है, पाकिस्तान मेरे अकेले की मिल्कियत नहीं है, तुम सबको लड़नी पड़ेगी, मैं आपके सबसे आखिरी आदमी हूँ आने वाला।
ठीक,
पहले 18 करोड़ आप एक हो जाओ तो 18 करोड़ 1 आपके साथ खड़े होके 18 करोड़ 17 लाख 1 पाकिस्तानी।
आपने एक और बात भी कही कि पाकिस्तान की जंग लड़ने के लिए किसी ओहदे की जरूरत नहीं है, ठीक है, तो अगर ओहदा नहीं होगा तो फिर तो आप अपना मैसेज कैसे आवाम को पहुंचाएंगे? और आप जानते हैं ना कि मीडिया भी जो पाकिस्तान की जंग लड़ने वाले हैं उनको सिर्फ 23 मार्च और 14 अगस्त को ही याद करता है।
मैं आपसे अर्ज करूं कि मुझे उसमें भी याद ना करें, मुझे कोई एतराज नहीं है, मीडिया पे ये आजादी इजहार के चैंपियन इतनी बड़ी बड़ी बांगे ये जो जियो पे पाबंद सूरत हाल हुई है उस पर ये लगाने वाले, इनको मैं बताऊं कि तुम लोग इतने जालिम लोग हो कि तुमने 2 साल मेरे पे पाबंदी लगा के रखी, उधर किधर थे तुम, किधर थी तुम्हारी आजादी, किधर थे तुम्हारे दावे, तुम लोग झूठे लोग हो, तुम लोग को शर्म आनी चाहिए, तुम एक आदमी पे खुलेआम पाबंदी लगा के रखी तुमने 2 साल तक और लगवा के रखी, और जिस जिस चैनल ने और जिस जिस एंकर ने मुझे इजाजत दी उसको जलील रुसवा किया इन्होंने, उन तमाम चैनल्स को रुसवा किया, उन तमाम एंकरों को रुसवा किया, उन तमाम सहाफियों को जो मेरे हक में लिखते थे उनको कोर्ट और कचहरियों के चक्कर लगवाए तुमने, सो जुल्म कहते हैं। अब जुल्म
लास्ट सवाल, कहते हैं पार्टी फिर भी जरूरी है ना, तो चाहे वन मैन शो ही क्यों ना हो, तो कोई पार्टी ज्वाइन कर रहे हैं या बना रहे हैं?
कभी भी नहीं, मैं अपनी दोनों काम मैं अपनी क्यादत खुद करूंगा।
और क्यादत में कौन कौन साथ है? खुद आप क्यादत करेंगे और साथ कौन कौन है?
मैं ही कारकुन हूं, मैं ही रहनुमा हूं, मैं ही राइटर हूं, मैं ही तर्जुमान हूं, मैं ही कायद हूं। उसकी वजह यह है कि मैं एक पाकिस्तानी हूं, यही सोच आप सबको लानी होगी, पूरे पाकिस्तान में जो जो जहां है अल्हम्दुलिल्लाह आपने आवाज उठाना शुरू की, इस आवाज को और उठाओ, पूरी ताकत के साथ आवाज उठाओ, और जो पाकिस्तान को बचाने वाले इदारे उनके साथ खड़े हो जाओ, ये मैं जीत गया फिर।
ठीक, बहुत शुक्रिया, टाइम खत्म हो गया प्रोग्राम का, आपने प्रोग्राम के लिए वक्त निकाला। एहसन इकबाल साहब कहते हैं कि मौजूदा सूरत हाल प्याली में तूफान है, हुकूमत का इत्मीनान काबिले तहसीन है, लेकिन सवाल ये है कि जिस प्याली में ये तूफान है वो प्याली किसके हाथ में है और कितनी बड़ी है, सोचिएगा। अपना और अपने मुल्क का ख्याल रखिए, पारस खुर्शीद को इजाजत दीजिए, अल्लाह के बाद।